यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त। पदाधिकारी नियुक्तिपछि झण्डै 20 वर्षदेखि रोकिएको शान्ति प्रक्रियाका बाँकी काम टुंगिने विश्वास। गत आर्थिक वर्षको सरकारी बेरुजु 91.59 अर्ब रहेको महालेखा परीक्षकको प्रतिवेदन। बेरुजु बढ़दै जानु सुशासनका लागि चुनौती भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। वित्तीय अनुशासन र जनआकांक्षालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता निर्धारण गरिएको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलद्वारा जानकारी। विकास परियोजनाहरूको प्राथमिकता तय गरी कार्यान्वयन गर्ने लगानी बोर्डको निर्णय। पोखराको लामे आहालमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा 3 जनाको मृत्यु। र राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएपछि राष्ट्रपति ट्रम्पको उपस्थितिमा बस्ने भनिएको रूस युक्रेन वार्ता प्रभावित।
हरेक दिनको लागि सबै तार यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेटमा सर्फ गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14*15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। लामो समयदेखि थातिरहेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरकारले पदाधिकारी नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्व न्यायाधीश महेश थापा तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्य सचिव लीलादेवी गर्तौला निरौलालाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार सत्य निरूपण आयोगको सदस्यमा अच्युत प्रसाद भण्डारी, डाक्टर टीका प्रसाद ढकाल, पदम बहादुर शाही र कुमारी शौल्य ओझा नियुक्त हुनुभएको छ। त्यस्तै बेपत्ता आयोगको सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली चयन हुनुभएको छ। दुवै आयोगका पदाधिकारीलाई राष्ट्रिय मानवाधिकार आयोगका पदाधिकारी सरह सेवा सुविधा दिइनेछ। आयोग गठन भएपछि झण्डै 20 वर्षदेखि थन्किएर रहेका शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने र पीड़ितले न्याय पाउने विश्वास बढ़ेको छ। संक्रमणकालीन मुद्दामा न्याय निरूपण गर्ने यी दुई आयोगमा 60,000 बढ़ी उजुरी परे पनि पदाधिकारी नियुक्त हुँदा प्रक्रिया अघि बढ़न सकेको छैन। यसअघि 28 फागुन 2080 सर्वोच्च अदालतले दुवै आयोगमा एक महिनाभित्र पदाधिकारी नियुक्त गर्न सरकारलाई आदेश दिएको थियो। सरकारले नेपाल राष्ट्र बैंकको गवर्नर नियुक्तिका लागि पनि सिफारिश गर्न सिफारिश समिति पुनर्गठन गरेको छ। मन्त्री परिषदको हिजो साँझ बसेको बैठकले पुनर्गठित समितिको संयोजकमा उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल रहनु भएको र सदस्यमा पूर्व गवर्नर महाप्रसाद अधिकारी र अर्थविद डाक्टर पोषराज पाण्डे रहनु भएको मन्त्री गुरूङले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व वृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढ़ी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ़दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था भएको टिप्पणी गर्नुभयो। उहाँले लामो समयदेखि सरकारी खर्चमा बढ़दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताउनुभयो। राष्ट्रपति पौडेलले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। मुलुकको सरकारी बेरुजु गत आर्थिक वर्ष 2080-81 91.59 अर्ब रूपियाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। सरकारी बेरुजु रकम अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष 2080-81 9.45% बढ़ेको छ। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार सरकारी कार्यालय, संगठित संस्था, अन्य संस्थाहरू, समिति, प्रदेशका निकाय र स्थानीय तहहरू समेतको कुल बेरुजु 12.84 अर्ब रूपियाँ नागेको छ। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2082-83 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल हिजो सकिएको छ। बैठकमा छलफलका क्रममा उठेको प्रश्नहरूको जवाब दिनुहुँदै उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्तीय अनुशासन र जनताको आकांक्षालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताहरू निर्धारण गरिएको बताउनुभयो। अर्थमन्त्री पौडेलले आर्थिक अनुशासन कायम गरी तोकिएको समयसीमाभित्र मुलुकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट मुक्त गराउन बजेट केन्द्रित हुने जानकारी पनि दिनुभयो।
वित्त सन्तुलन र बजेट अनुशासनको विषयलाई अर्को महत्वपूर्ण सिद्धान्तको रूपमा यसमा सूत्रीकृत गरिएको छ। निजी क्षेत्र र उसका निम्ति आवश्यक व्यावसायिक मैत्री वातावरणको निर्माण अर्को महत्वपूर्ण विषय हो, त्यसलाई पनि यहाँ सूत्रबद्ध गरिएको छ। र हामीलाई चाहिँ प्राप्त समय सीमा 83 छ, तर यसको अर्थ के होइन भने हामी 83 कुरेर बस्छौँ भन्ने होइन। सरकारको कमिटमेन्ट के छ भने यो उपलब्ध समय सीमाभन्दा अगावै हामी ग्रे लिस्टबाट बाहिर निस्कन्छौँ, निस्कनुपर्छ, र त्यस हिसाबको तयारीमा हामीहरू छौँ।
उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बढ़ाएर लगानी मैत्री वातावरण बनाउने, महिला, ज्येष्ठ नागरिक र विपन्न वर्गका नागरिकको जीवन स्तरमा सुधार गर्ने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ बजेट लक्षित रहने बताउनुभयो। बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरूले मुलुकको सन्तुलित विकासका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच समन्वय र सहकार्यलाई केन्द्रमा राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिनुभयो। सांसदहरूले विकास निर्माणका कामलाई तीव्रता दिई आर्थिक समृद्धि हासिल गर्न तीनै तहका सरकारहरूको अधिकार र दायित्वलाई थप स्पष्ट गर्नुपर्ने, विकास निर्माणका कामलाई एकद्वार प्रणालीमा अघि बढ़ाउनुपर्ने र निजी क्षेत्र एवं नागरिक समाजको भूमिका बढ़ाइनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले बैंक ब्याजदरमा एकरूपता कायम गर्न सक्नुपर्ने, तुलनात्मक लाभको क्षेत्र पहिचान गरी पूर्वाधार निर्माणका योजनाहरूमा लगानी गर्नुपर्ने विषयमा सरकारको ध्यानकर्षण गराउनुभयो। बैठकले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको बैठक आगामी सोमबार दिउँसो 1 बजेपछि बस्नेछ। प्रतिनिधि सभा बैठकमा हिजो आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रह्यो। छलफलमा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सिद्धान्त र प्राथमिकताले समेट्न नसकेको टिप्पणी गर्नुभयो। एमाले सांसद पदम गिरीले मुलुकको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने विषयमा सिद्धान्त र प्राथमिकता केन्द्रित भएको धारणा राख्नुभयो। माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो। असमानताको खाडलबाट जनतालाई माथि ल्याउने उद्देश्यमूलक दस्तावेजका रूपमा बजेट प्रस्तुत हुने अपेक्षा सांसद शर्माले व्यक्त गर्नुभयो। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर चन्दा कार्कीले बजेट बनाउँदा क्षेत्रीय, वर्गीय र लैंगिक सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य र विपद व्यवस्थापन एवं पछि परेका भूगोललाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न उहाँले आग्रह गर्नुभयो। राप्रपाका दीपक बहादुर सिंहले मुलुकको अर्थतन्त्र जर्जर भएको अवस्थामा मुलुकमा रहेका औद्योगिक ग्रामहरूलाई विशेष प्याकेजको व्यवस्था गरी रोजगारी बढ़ाउनेतर्फ बजेट केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो। एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दैनिक बढ़िरहेको व्यापार घाटा कम गरी फजुल खर्च घटाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो। जनता समाजवादी पार्टीकी रंजु कुमारी झाले बजेट पहुँचका आधारमा नभई आवश्यकताका आधारमा छुट्याइनुपर्ने बताउनुभयो। जनमत पार्टीका सीके राउतले विकास निर्माणको कार्य प्रदेश र स्थानीय तहलाई हस्तान्तरणको सिद्धान्त अवलम्बन गर्नुपर्ने, संघीयता मैत्री सेवा प्रभावमा जोड़ दिनुपर्ने लगायतका सुझाव दिनुभयो। सांसद गंगाराम चौधरी, राजेन्द्र केसी, अच्युत प्रसाद मैनाली लगायतले विकास निर्माणमा तीनै तहका सरकारबीचको समन्वयलाई प्राथमिकता दिन सुझाव दिनुभयो। प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा हिजो नेकपा एमालेका मुख्य सचेतक महेश बर्थौलाले साउदी अरबमा 469 नेपाली कार्यरत कम्पनी बन्द भएपछि उनीहरू अल्पत्र परेकाले सकुशल स्वदेश फर्काउन माग गर्नुभयो। सांसद बर्थौलाले कम्पनी बन्द भएपछि 226 नेपालीले स्वदेश फर्कन दूतावासमा निवेदन दिएको सन्दर्भमा उनीहरूलाई खाने, बस्ने लगायतका स्वास्थ्य समस्या समेत देखिएकाले तत्काल नेपाल फर्काउन सरकारसँग माग गर्नुभयो। बैठकको शून्य समयमा सांसदहरूले सिन्धुपाल्चोक, रामेछाप, काभ्रे लगायतका मनसूनजन्य विपदको जोखिममा रहेका जिल्लाहरूमा वर्षा शुरू हुनु अगावै उचित व्यवस्थापनको पूर्व तयारी गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2082 संसदमा प्रस्तुत भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गर्नुभयो। सरकारको सिफारिशमा विधेयक अध्यादेशका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ 2 गते यसअघि जारी गर्नुभएको थियो। सरकारले जारी गरेका अन्य अध्यादेशसँगै यो अध्यादेश पनि माघ 18 गते संघीय संसद सचिवालयमा दर्ता गरिएको थियो। यो अध्यादेशलाई अघि बढ़ाउने विषयमा सत्तारूढ़ दलहरूबीच सहमति नभएपछि रोकिएकोमा अहिले अघि बढ़ाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो साँझ बसेको लगानी बोर्डको बैठकले परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अध्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको 62 बैठकले 2081 वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा लगानी गर्न एवं परियोजनाको सूची तयार गर्ने गरी बोर्ड समक्ष पेश गर्न उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा सार्वजनिक निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति समेत गठन गरिएको छ। बैठकले नेपाल सरकारको आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम अनुसार बजेट वक्तव्यमा लगानी बोर्डसँग सम्बन्धित विभिन्न विषयहरू समावेश गर्न सरकार समक्ष सिफारिश पनि गरेको छ। बैठकले सेती नदी 6 अर्ध जलाशयुक्त परियोजना 450 मेगावाटको विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय अध्ययन समेतका लागि सर्वेक्षण अनुमति पत्रको अवधि 1 वर्षका लागि थप गर्ने निर्णय गरिएको बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिनुभयो। धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस हिजो दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघलाई मर्यादित र एकताबद्ध बनाएर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। गैर आवासीय नेपाली संघले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले संकीर्ण भावना त्यागेर एकताका साथ अघि बढ़न आग्रह गर्नुभयो। उहाँले गैर आवासीय नेपाली संघ राजनीतिक आस्थाका आधारमा विभाजित हुँदा यसका उद्देश्य पूरा हुन नसक्नेतर्फ सजग रहन पनि आग्रह गर्नुभयो।
यो कुनै पोलिटिकल पार्टीको संस्था होइन। यस संस्थालाई भोटिङ राइट कहाँ प्रयोग गर्छ भन्ने कुरासँग मतलब छैन, डायस्पोराका हकहितसँग मतलब छ। त्यसका लागि संगठनका कुराहरू, संगठन निर्माण विस्तारका कुराहरूसँग, यस समुदायका हकहितका कुराहरूसँग र देशका लागि के कन्ट्रिब्युसन गर्न सकिन्छ त्यो कुरासँग यसको सम्बन्ध छ। कहाँ भोट हाल्छ भन्ने कुरासँग होइन। कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन। यो विवादित बनाउने र विभाजित गर्नुपर्ने संस्था होइन, सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था हो यो, नत्र भने यसका उद्देश्य पूरा हुन सक्दैन।
प्रधानमन्त्री ओलीले केही सीमित व्यक्तिको हितलाई हेरेर संघको विधान फेर्ने प्रवृत्तिले संस्थामा समस्या ल्याएकाले विवेक र तर्कका आधारमा सम्पूर्ण गैर आवासीय नेपालीको हितमा काम गर्न संघलाई आग्रह गर्नुभयो। गृहमन्त्री रमेश लेखकले सेवाग्राहीलाई निराश भएर फर्कने वातावरण आउन नदिन प्रहरी प्रशासनलाई नेतृत्व हिजो निर्देशन दिनुभएको छ। कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको विराटनगरमा हिजो उद्घाटन गर्नुहुँदै उहाँले विशेष गरी जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा आउने नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउन निर्देशन दिनुभयो। मन्त्री लेखकले बढ़दो साइबर अपराध, लागू औषध प्रयोगका घटना लगायतका कारण सुरक्षामा चुनौती थपिएकाले यस्ता विषयलाई विश्लेषण गर्दै सुरक्षाका नयाँ रणनीति बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्ने विषयमा सरकारलाई कुनै सम्झौता मान्य नहुने पनि बताउनुभयो। भोलि शुक्रबार काठमाडौँमा शुरू हुने सगरमाथा सम्वादमा सहभागी हुन विदेशी पाहुना नेपाल आउने क्रम शुरू भएको छ। त्यस क्रममा चीनको राष्ट्रिय जनक कंग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी गैराती काठमाडौँ आइपुग्नु भएको छ। 15 सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै 4 दिने नेपाल भ्रमणमा आउनुभएका उपाध्यक्ष सियाओ सरकारले आयोजना गर्ने सगरमाथा सम्वादमा सहभागी हुने उच्च पदस्थ चिनिया अधिकारी हुनुहुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल चीन संसदीय मैत्री समूहका संयोजक समेत रहनुभएका पूर्व परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले उहाँको स्वागत गर्नुभयो। उपराष्ट्रपति राम साय प्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभएको छ। बाराको कलैयामा प्रादेशिक अस्पतालको रक्त संचार केन्द्र भवनको हिजो उद्घाटन गर्नुहुँदै उहाँले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन चिकित्सकहरूलाई आग्रह गर्नुभयो। भोजपुरको रामप्रसाद राई गाउँपालिकाको डागबुङ अर्थात गुराँस पदमार्ग पछिल्लो दिनमा पर्यटकको रोजाईमा परेको भोजपुर संवाददाता गणेश विष्ट बताउँछन्।
भोजपुर ओख्रेको डागबुङ पदमार्ग पर्यटकको रोजाईमा परेको छ। राष्ट्रिय फूल लाली गुराँसको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्यले रामप्रसाद राई गाउँपालिकाले डागबुङ पदमार्ग निर्माण गरेपछि यो क्षेत्र पर्यटकको रोजाईमा परेको हो। किराँत भाषामा डागबुङ अर्थात गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको छ। पदमार्ग निर्माणले यहाँ घुम्न आउने पर्यटकको आवाजावत बढेको स्थानीयको भनाइ छ। जगदीश राई,
स्थानीय पर्यटकहरू चाहिँ निकै आइरहेको अवस्थाको छ। बाहिरबाट आउने पाहुनाहरू चाहिँ यसो यहाँ आउँदाखेरि यो चरण चाहिँ घुमेर जाने गरिरहेको छ। प्रत्यक्ष रूपमा यहाँको आर्थिक रूपमा केही टेवा त पुगेको छ। उहाँहरू आउँदाखेरि त केही खर्च गरेर जानुहुन्छ।
यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा लगायत ठूला हिमशिकलासँगै तराईका समथर भूभागको दृश्य अवलोकन गर्न सकिन्छ। पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेकाले व्यापार व्यवसाय समेत बढ्दै गएको स्थानीयको भनाइ छ। लाली गुराँससँगै फाँटिला पहाड़का चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ। वडा नम्बर एक ओख्रेका वडाध्यक्ष जोगेन्द्र राई,
गत वर्षहरूमा पनि आन्तरिक पर्यटकहरू चाहिँ धेरै मात्रामा नै आउने गरेका छन्। भिड नै हुने गर्दछ यो पदमार्ग हेर्नको निमित्त। ओख्रेको निमित्त यो रामप्रसाद राई गाउँपालिकाकै हकमा पनि एउटा नमुना योग्य पदमार्ग नै बनिरहेको भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ।
रामप्रसाद राई गाउँपालिका एक ओख्रेमा निर्माण भइरहेको यो पदमार्गलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ। हाल ओख्रे बजारबाट करिब 6 किलोमिटर पदमार्ग निर्माणको काम भएको छ। निर्माण भइरहेको पदमार्गलाई वडा नम्बर 4 रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो।
गाउँपालिकाको आन्तरिक पर्यटनलाई प्रबन्धन गर्नको निम्ति एउटा आन्तरिक पर्यटनको सर्किट बनाउने भनेर हामीले परिकल्पना गरेको छौँ। जुन परिकल्पना अनुसार अहिले लगभग यहाँ 50-60 लाख बराबरको लागत अनुमानमा हामीले यो काम अगाडि बढाइराखेको छौँ। त्यति मात्रै नभएर यसलाई मुन्दुम पदमार्गसँग जोडेर बाह्य पर्यटनहरूलाई पनि भित्राउने र पालिकाको आन्तरिक स्रोतलाई पनि वृद्धि गर्ने हाम्रो लक्ष्य रहेको छ।
यहाँ नेपाल जलवायु अनुकूलन कार्यक्रम अन्तर्गत करिब 70 लाख बजेटमा पदमार्ग निर्माण गरिएको हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम किशोर यादव सहित 8 विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। नगरपालिकाका विभिन्न ओडामा बिजुलीको पोलमा उच्चस्तरीय पोल लाइट जडानका लागि आर्थिक वर्ष 2078-79 बजेट विनियोजन भई ठेक्का दिइएकोमा कमसल किसिमको स्ट्रेट लाइट खरिद तथा जडान गरी फर्जी बिल बनाएर भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। यादव सहित इन्जिनियर कुलानन्द बिराजी, इन्जिनियर रमाकान्त चौधरी र सब इन्जिनियर संजय कुमार यादवले 25 लाख रूपियाँ भन्दा बढी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। त्यस्तै सोही नगरपालिकाका योजना शाखामा कार्यरत शाखा अधिकृत विनोद कुमार ठाकुर, लेखापाल अनिता परियार र योजना शाखामा कार्यरत निकिता चौधरी विरूद्ध 4 लाख रूपियाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ। नेपालमा पछिल्लो समय बालकहरू पनि यौन हिंसाको शिकार हुने गरेको सरकारवालाले बताएका छन्। राष्ट्रिय बाल अधिकार परिषद र बाल आवाजले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा हरेक वर्ष 3-18% बालकहरू यौनजन्य हिंसामा पर्ने गरेको जानकारी दिइएको छ। अल्बिनो भएका व्यक्तिहरूलाई राज्यले अपाङ्गताको दर्जा दिए पनि अपाङ्गताको सूचीमा नराखेकोमा उनीहरूले गुनासो गरेका छन्। नेपालगञ्ज संवाददाता नवीन गिरीको रिपोर्ट।
अल्बिनो एक प्रकारको अपाङ्गता हो। शरीरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमीले छाला र कपाल सेतै हुने समस्यालाई अल्बिनो भनिन्छ। अल्बिनो भएका व्यक्तिलाई घाममा हिँड्दा छाला पोल्ने, आँखा कम देख्ने लगायतका समस्याहरू हुन्छन्, जसले गर्दा उनीहरूलाई पढ्न, लेख्न तथा रोजगारीका लागि समेत समस्या हुने गर्दछ। राष्ट्रिय अपाङ्ग अल्बिनो नेपालका केन्द्रीय अध्यक्ष टेकराज जैसी:
घाममा काम गर्न गाह्रो हुन्छ, छाला पोल्छ, डर छ, हामीले चाहिँ भित्र बसेर गर्ने काम पाइदैन, बाहिरको कामले हामीले छालाको क्यान्सर हुन्छ, त्यसकारणले गर्दा अल्बिनिज्म भएका व्यक्तिहरूलाई राज्यले रोजगारीको सुनिश्चित गर्नुपर्छ।
घाममा जाँदा गाह्रो हुने र दृष्टिमा पनि समस्या हुने अवस्थालाई समेत राज्यले व्यवस्था गर्दा आफूहरू निकै दुखी हुने अल्बिनो संक्रमितहरू बताउँछन्। अपाङ्गताको सूचीमा समावेश नगरेर अल्बिनो भएका व्यक्तिहरूमाथि अन्याय भएको उनीहरूको गुनासो छ। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर 8 घर भई हाल नेपालगंज बस्दै आउनुभएकी अल्बिनो प्रभावित भगवती भण्डारी:
घाममा जाँदाखेरि हामीलाई गाह्रो हुने र दृष्टिमा पनि समस्या हुने, त्यस्तो किसिमको अपाङ्गतालाई नै छुटाए नेपाल सरकारले भन्ने मलाई लाग्यो।
अल्बिनो भएका कारण छालाको संक्रमणको जोखिम उच्च हुन्छ। यस्तो व्यक्तिहरू घाम भएको अवस्थामा हिटुल गर्न सक्दैनन्। घामले पोल्दा पनि आगोले पोलेको जस्तो हुने उनीहरू बताउँछन्। त्यसका लागि सनस्क्रिन क्रिम लगाउँदा सहज हुने भएकाले सरकारले आफूहरूलाई निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने माग अल्बिनो प्रभावितहरूको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 4 की कविता विश्वकर्मा:
अल्बिनो भएको कारणले चाहिँ हाम्रो स्किनमा प्रोटेक्सन छैन, जसले गर्दाखेरि हाम्रो छालामा हामीले पोलेर आगोले पोलेको जस्तो हुन्छ। सरकारबाट सनस्क्रिमहरू चाहिँ उपलब्ध गराइदिनु भयो भने सजिलो हुने थियो।
अल्बिनो संक्रमण सरुवा रोग होइन, यो एक प्रकारको रसायनको गडबडीले हुने वंशानुगत समस्या हो। भेरी अस्पताल नेपालगंजका वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर बद्री चापागाई:
अल्बिनिज्म जन्मजात समस्या हो। हाम्रो छालामा एउटा मेलानोसाइट भन्ने कोष हुन्छ, त्यसबाट निस्किने मेलानिन भन्ने रङले निर्धारण गर्छ। अल्बिनिज्म भएका व्यक्तिहरूमा मेलानिन भन्ने रङ जुन बन्नको लागि एउटा इन्जाइम जुन चाहिन्छ, टाइरोसिन काइनेज भन्ने, त्यो इन्जाइम हुँदैन, यसले गर्दाखेरि गरी छालाले रङ बनाउन सक्दैन।
नेपालमा करिब 8-10 हजार जना अल्बिनोबाट प्रभावित भएको अनुमान छ। सरकारले छुट्टै श्रेणीमा नराखेकाले उनीहरूको यकिन तथ्याङ्क नभएको हो। तर अब अल्बिनो प्रभावितहरूको सूचीकरण र तथ्याङ्क अध्यावधि गरी उनीहरूलाई आय आर्जनमा जोड्दै समाजमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण सुनिश्चित गर्न आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
के अन्तर्राष्ट्रिय समाचार। रूसले इस्तानबुलमा हुने युक्रेन रूस शान्तिवार्तामा राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित नहुने जनाउँदै वैकल्पिक टोली घोषणा गरेको छ। अब रूसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका एकजना सहयोगी भ्लादिमिर मेदिनिस्कीले गर्नुहुनेछ। यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले पुटिन आउने हो भने मात्र आफू वार्तामा सहभागी हुने बताउनु भएको थियो। अब युक्रेनले पनि वैकल्पिक टोली घोषणा गर्ने बताइएको छ। यसअघि घोषणा गरे अनुरूप रूस युक्रेन वार्तामा पुटिन र जेलेनेस्की दुवै सहभागी भए आफू पनि बस्ने घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वार्तामा भाग नलिने निर्णय गर्नुभएको छ। रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्षपछि पहिलो पटक प्रमुख शान्तिवार्ता तय भए पनि दुवै देशका शीर्ष नेताहरूको अनुपस्थितिले यसको प्रभावकारितामा प्रश्न उठेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिका र कतारबीच ठूलो संख्यामा अमेरिकी बोइङ विमान खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार एयरवेजले 200 अर्ब डलर भन्दा बढ़ी मूल्यका 160 बोइङ विमान खरिदका लागि कीर्तिमानी अर्डर दिएको सम्झौतापछि जानकारी दिनुभएको छ। दुई देशबीच MQ-9B ड्रोनको खरिद बिक्री सम्बन्धी सम्झौता पनि भएको छ। दुई देशबीच सहकारी सम्बन्धी संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरिएको राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ। कतार भ्रमणमा राष्ट्रपति ट्रम्पले राजा अमीर शेखसँग भेटवार्ताका क्रममा सम्झौता गरिएको सार्वजनिक गर्नुभएको छ। यसअघि राष्ट्रपति ट्रम्पले साउदी अरेबियाका भ्रमणका क्रममा पनि अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। इजरायलले उत्तरी गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा 48 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकको विकास र समृद्धिका लागि मागका आधारमा सन्तुलित बजेट विनियोजन हुनुपर्नेमा पूर्व अर्थमन्त्रीहरूले जोड़ दिनुभएको छ। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय फेडरलिजम एण्ड लोकलाइजेशन सेन्टरद्वारा संयुक्त रूपमा काठमाडौँमा बुधबार आयोजित बजेट सम्बन्धी छलफल कार्यक्रममा पूर्व अर्थमन्त्रीहरूले बजेटलाई छर्नुभन्दा आवश्यकताका आधारमा विनियोजन गर्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको 70% बजेट केन्द्रमै रहेको र 20% हारारी प्रदेश र 10% स्थानीय सरकारमा जाने गरेकोले त्यसले विकास नहुने उल्लेख गर्नुभयो। अर्का पूर्व अर्थमन्त्री नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले उपार्जनका कार्यक्रममा लगानी गर्ने गरी बजेट आउनुपर्ने बताउनुभयो। अर्का पूर्व अर्थमन्त्री नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले समाजको रूपान्तरणका लागि ल्याइएको संहितामा 50,000 योजना संघले हालेर कसरी विकास हुन्छ भनी प्रश्न गर्नुभयो। आर्थिक वर्ष 2080-81 सबैभन्दा धेरै बेरुजू अर्थात र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार संघीय निकायको कुल 47.74 अर्ब रूपियाँ बेरुजु मध्ये अर्थ मन्त्रालय एक्लैको 33.71 अर्ब 17 लाख बेरुजु देखिएको छ।
श्री भगवती क्लब र मध्यपुर युथ एसोसिएसनले शहीद स्मारक बी डिभिजन लिगमा बुधबार 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। यो नतिजासँगै 11 खेलमा 23 अङ्क जोडेको भगवती दोस्रो स्थानमा कायम छ। यता समान खेलबाट 12 अङ्क जोड्दै 12 स्थानमा उक्लिएको मध्यपुरले तत्कालका लागि रेलिगेसन क्षेत्र छाडेको छ। यससँगै 11 अङ्क रहेको टुसाल युथ क्लब भने रेलिगेसन क्षेत्रमा झरेको छ।
अझै बम अब मौसम। आज देशको पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदलिरही कोशी र गण्डकी प्रदेशसहितका बाँकी पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। देशका उच्च पहाड़ी र हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस रह्यो भने पछिल्लो 24 घण्टामा न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31-33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 6:46 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त। झण्डै 20 वर्षदेखि रोकिएको शान्ति प्रक्रियाका बाँकी काम अब टुंगिने विश्वास। गत आर्थिक वर्षको सरकारी बेरुजु 91.59 अर्ब रहेको महालेखा परीक्षकको प्रतिवेदन, बेरुजु बढ़दै जानु सुशासनका लागि चुनौती भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। वित्तीय अनुशासन र जनआकांक्षालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता निर्धारण गरिएको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलद्वारा जानकारी। विकास परियोजनाहरूको प्राथमिकता तय गरी कार्यान्वयन गर्ने लगानी बोर्डको निर्णय। पोखराको लामेआहालमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा 3 जनाको मृत्यु र राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएपछि राष्ट्रपति ट्रम्पको उपस्थितिमा बस्ने भनिएको रूस युक्रेन वार्ता प्रभावित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।